अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्रपत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
गृह मन्त्रालयद्वारा सुरक्षा नीति, उम्मेद्वारलाई प्राथमिकता, रोल्पामा उच्च सुरक्षा सतर्कता, सुरक्षाकर्मी थपिँदै।
बाँकी क्षेत्र नम्बर 2 उम्मेद्वारका अन्तर्राष्ट्रिय विमानस्थल र प्रदेश राजधानी एजेन्डा कलकलवा तटबन्धको सवाल परेन, राष्ट्रियताको मुद्दा नाम मात्रैको।
नेपालगञ्ज ल्यान्डफिल साइट जग्गा खरिदमा अनियमितता, अख्तियारद्वारा अनुसन्धान सुरु, बाँकेका बाढी प्रभावित बिरामीमा पोषणको कमी।
र मुगुको रारा क्षेत्रमा फोहोर संकलन गर्दै विदेशी पर्यटक, नेपालगञ्ज म्याराथनको तयारी पूरा।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँकी।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीको सुरुमा गृह मन्त्रालयद्वारा सुरक्षा नीति तयार गरेको छ, उम्मेद्वारलाई पहिलो प्राथमिकतामा राखेको छ, रोल्पामा उच्च सुरक्षा सतर्कता, सुरक्षाकर्मीहरू थपिँदै गरेको खबर रहेको छ। चुनावको मुखमा देशभर हिंसात्मक घटना बढ्न थालेपछि गृह मन्त्रालयले उम्मेद्वारहरूको सुरक्षामा थप सतर्कता अपनाउने नीति बनाएको छ। केही दिन यता उम्मेद्वार र चुनावी कार्यक्रम स्थललाई लक्षित गरी विस्फोटका घटना गराइएका छन्। यस्ता घटना श्रृङ्खलाबद्ध रूपमा हुन थालेपछि गृह मन्त्रालयले उम्मेद्वारको सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ। सुरक्षा सतर्कता बढाउन हिजो साँझ गृह मन्त्रालयका उच्च अधिकारीहरूको बैठक बस्यो। बैठकले देशभर थप सुरक्षा सतर्कता अपनाउन जिल्ला स्थित सुरक्षा निकायलाई निर्देशन दिने निर्णय गरेको छ। नागरिकमा खबर छापिएको छ।
यस्तै उम्मेद्वार लक्षित श्रृङ्खलाबद्ध विस्फोटपछि रोल्पामा स्थानीय प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाएको छ। जिल्ला सुरक्षा अधिकार कर्मीले सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेका छन्। निर्वाचन विरोधी समूहको प्रवाह कम गर्न सुरक्षा व्यवस्था मजबुत पारेको प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले जानकारी दिनुभयो। निर्वाचन प्रचारमा रहेका उम्मेद्वार लक्षित विस्फोटका घटना भइरहेकाले उच्च सुरक्षा व्यवस्था मिलाइएको छ। प्रमुख जिल्ला अधिकारी भट्टराईले भन्नुभयो, कार्तिक 25 गते वाम गठबन्धनका वर्षमान पुनसहितको उम्मेद्वारलाई लक्षित गरी माडी गाउँपालिका एक भित्ता बाङमा एम्बुस विस्फोट भएको थियो। पुनकै टोलीलाई लक्षित गरी कार्तिक 26 गते 2 खोली गाउँपालिका 6 केउरी खोलामा गोली प्रहार भएको थियो। त्यस क्रममा ढुङ्गामुडा समेत भएको थियो। आजको अन्नपूर्ण पोस्टमा खेम बुढा मगरले लेख्नु भएको छ, यो रोल्पाको खबर हो।
नेपालगञ्ज उपमहानगरपालिकासँग जोडिएको बाँकी क्षेत्र नम्बर 2 प्रतिनिधि सभा र प्रदेश सभा उम्मेद्वारले आफ्ना चुनावी एजेन्डा मतदाता समक्ष प्रस्तुत गरेका छन्। अधिकांश उम्मेद्वारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, प्रादेशिक राजधानी, डुबान तथा कटान समस्यालाई मुख्य एजेन्डा बनाएका छन्। लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका प्रतिनिधि सभा उम्मेद्वार ओम प्रकाश आजादले नेपालगञ्जमा अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रियको सभागृह स्थापना गर्न, नेपालगञ्ज उपमहानगरपालिका र डुवा गाउँपालिकाको डुबान र कटान समस्याको बारेमा दीर्घकालीन रूपले समाधान गर्न, आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना गर्ने आफ्नो मुख्य एजेन्डा भएको बताउनुभयो। यो क्षेत्रको समग्र विकास र समृद्धिका लागि मैले उम्मेदवारी दिएको हुँ। मैले जितेर गएपछि प्रधानमन्त्री जस्तो व्यक्तित्व पाइसकेको यो क्षेत्रको पहिचान गुम्न दिँदैन, आजादले भन्नुभयो। वाम गठबन्धनबाट एमाले प्रतिनिधि सभामा उम्मेद्वार पशुपति दयाल मिश्राले पनि आफ्नो मुख्य एजेन्डाका रूपमा नेपालगञ्ज अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई समावेश गर्नुभएको छ। यसका साथै नेपालगञ्ज विश्वविद्यालय स्थापना र राप्ती नदीको समस्यालाई दीर्घकालीन रूपले समाधान गर्ने उनको अन्य एजेन्डा छन्। मिश्राले भने नेपालगञ्जमा विकासका मुद्दाहरू अगाडि बढ्न सकेका छैनन्, ती कुरालाई पुरा गर्न मैले उम्मेदवारी दिएको हुँ। सङ्घीय समाजवादी फोरम नेपालका मोहम्मद इस्तियाक राईले नेपालगञ्जलाई प्रादेशिक राजधानी बनाउन तटबन्ध निर्माण र डुबान समस्याको समाधानलाई जोड दिनुभएको छ। उहाँले चुनावमा जितेमा लक्ष्मणपुर बाँध समस्याका विषयमा भारतसँग भएका समझदारी लागू गराउने बताउनुभयो। यस्तै राष्ट्रिय जनता पार्टीका उम्मेद्वार विजय कुमार गुप्ताले अवरुद्ध रहेका आफ्ना काम पुरा गर्नकै लागि प्रतिनिधिसभा दुईमा उम्मेदवारी दिनु परेको प्रस्ताउनुभयो। महानगरपालिकाको मेयर भएर प्रारम्भ गरेका योजना अहिले पनि अवरुद्ध अवस्थामा छन्। विकास निर्माणको काम प्रायः ठप्प छ, सडक जताततै खाल्डै खाल्डा परेका छन्, उहाँले भन्नुभयो। आजको नागरिकमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
यस्तै प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको घोषणा पत्रमा प्रमुख दलहरूले मुलुकको स्वाधीनता र राष्ट्रियताको रक्षा गर्ने मुद्दा प्रमुखताका साथ उठाएका छन्। तर राष्ट्रियता र स्वाभिमानसँग जोडिएको बाँकेको सीमामा भारतले निर्माण गरेको कलकलवा तटबन्ध, लक्ष्मणपुर बाँध र तटबन्ध जस्तो सीमा सडक उनीहरूको घोषणा पत्रमा अटेका छैनन्। दलहरूले निर्वाचनका समयमा उठाउने राष्ट्रियताको मुद्दा नाम मात्रैको हो, मुलुकको सार्वभौमिकता र राष्ट्रियतासँग जोडिएको मुद्दाबारे बोल्न चाहेनन्। लक्ष्मणपुर बाद पीडित सङ्घर्ष समितिका अध्यक्ष जगदीश बहादुर सिंहले भने पहिलोपटक होइन, हरेक निर्वाचनमा राष्ट्रियताका कुरा उठ्छन् तर सीमा समस्या उस्तै छन्। भारतीय तटबन्धका कारण बाँकेको पूर्व दक्षिणमा पर्ने राप्ती सोनारी गाउँपालिकाको मटेहिया, सोनवर्षा, गङ्गापुर लगायतका दर्जन बढी करिब 10,000 बिघा बढी खेतीयोग्य जग्गा राप्ती नदीले कटान र पटान गरेको स्थानीय बताउँछन्। जुडुवा गाउँपालिकाको होलिया क्षेत्रमा करिब 2,000 बिघा जग्गा कटान र पटानमा परेको स्थानीयको दावी छ। भारतीय तटबन्धका कारण राप्ती सोनारी गाउँपालिकाको फतेपुरदेखि नरेनापुरको मटेहिया कटकुयासम्म पूर्वतर्फको र जुडुवा गाउँपालिकाको होलियाको पश्चिमतर्फको दायाँ खेतीयोग्य जग्गा कटान भइसकेको छ। त्यस्तै फतेपुर र सिधनवादेखि उत्तरतर्फको सयौँ बिघा खेती जग्गा बगरमा परिणत भएको छ। दलहरूले निर्वाचनमा उठाउने राष्ट्रियताको मुद्दा नाम मात्रकै हो, आजको कान्तिपुरमा ठाकुर सिंह थारूले लेख्नु भएको छ।
ल्यान्डफिल साइट निर्माणका लागि जग्गा खरिद प्रक्रियामा अनियमितताको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोसँग सम्बन्धित सबै फाइल जाँचका लागि झिकाएको छ। नेपालगञ्ज उपमहानगरपालिकालाई पत्राचार गरी ल्यान्डफिल साइटको जग्गा खरिदबारे भएको सबै काम कारवाही सम्बन्धी दस्तावेज झिकाएको स्रोतले जनाएको छ। नेपालगञ्जको फोहोर आधुनिक किसिमबाट व्यवस्थापन गर्नका लागि निर्माण प्रारम्भ भएको बाँके हिर्मिनिया स्थित ल्यान्डफिल साइटको जग्गा खरिद प्रक्रियामा झन्डै 1.5 करोड बढी रुपियाँको अनियमितता भएको आशंकामा गठित 5 सदस्यीय छानबिन समितिले काम गरिरहँदा अख्तियारले समेत चासो बढाएको हो। 2070 सालमा बाँके हिर्मिनिया 7 तेलियनपुरमा खरिद भएको 12 बिघा 240 कट्ठा जग्गा मिलुमतो र बढी मूल्याङ्कनमा खरिद गरेको विषयमा वडा अध्यक्ष दीपक वर्माको संयोजकत्वमा गठन भएको समितिले जाँच अघि बढाएको छ। जग्गा खरिद गरेको समयमा उक्त जग्गाको सरकारी मूल्याङ्कन अनुसार 44,000 रुपियाँ प्रति कट्ठा थियो। स्थानीय क्षेत्रमा खरिद गरिएको ल्यान्डफिल साइटको जग्गा सम्भाव्यता अध्ययनकै क्रममा तत्कालीन नेपालगञ्ज नगरपालिकाका केही कर्मचारीको संलग्नतामा अनियमितता भएको समिति निकट स्रोतले भनेको छ। सरकारी मूल्याङ्कनभन्दा पनि कम दरमा खरिद गरिएको जग्गा 85,000 रुपियाँ कट्ठामा नगरपालिकालाई बिक्री भएको अभिलेखमा देखिन्छ। कर्मचारीले आफ्नो मान्छेको नाममा 2070 सालमा उक्त जग्गा 44,000 रुपियाँ प्रति कट्ठामा खरिद गरेको र त्यसपछि 85,000 रुपियाँ प्रति कट्ठा नगरपालिकालाई बिक्री गरेका थिए। दैनिक नेपालगञ्जमा विनय दीक्षितले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा दाङमा निर्वाचनलाई भइरहित बनाउने प्रतिबद्धता,
पूर्ण रूपमा चाहिँ निर्वाचन सम्पन्न गर्नका निम्ति हाम्रो तर्फबाट गर्ने सम्पूर्ण कुराहरू कुनै कसर नराखिकन नै सहयोग गर्नेछौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
तपाईँ प्यान दर्ता नगरी व्यापार व्यवसाय वा कुनै आय आर्जन गरिरहनु भएको त छैन, ध्यान दिनुहोस्। व्यवसाय वा रोजगारी गर्ने व्यक्तिले प्यान दर्ता गर्नु अनिवार्य छ। कर सम्बन्धी जानकारीको लागि आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुहोस्। कर तिरौ आफ्नो आमदानीको बदैता सुनिश्चित गरौँ। आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज।
दाई सन्चै हुनुहुन्छ? बधाई छ है हजुरलाई, चुनाव जित्नु भएछ नि। अब त नीति नियम योजना कार्यक्रम तथा बजेट पनि स्थानीय तहको सरकारले नै बनाउँछ रे नि, हो त दाई?
हो नि बहिनी, बरु तपाईँले पनि अपाङ्गता क्षेत्रमा के काम गर्न आवश्यक छ तुरुन्त योजना बनाएर जनप्रतिनिधिहरूलाई दिइहाल्नुहोस् है। अब त जनताले घर दैलोमा नै आफ्नो अधिकार लिनु पाउनु भएका छन् नि।
हुन्छ नि दाई, म आज नै सबै अपाङ्गता भएका महिलाहरूसँग छलफल गरी योजना बनाउनतिर लागिहाल्छु। बरु मलाई ढिलो भयो, सबैलाई खबर पनि गर्नु छ, त्यसैले म हिँडेँ है त।
कतै तपाईँले पनि आफ्नो स्थानीय तहको नीति नियम र योजना बनाउँदा अपाङ्गता भएका महिलाहरूलाई छुटाइरहनु भएको त छैन?
तपाईँ हामी सबै मिली अपाङ्गता भएका महिलाहरूको मानव अधिकार स्थापित गर्न आजदेखि आफ्नो ठाउँबाट लागौँ।
सिबिएमको सहयोगमा नेपाल अपाङ्ग महिला सङ्घ।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98-483-5223।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
संविधान कार्यान्वयनको चरणमै रहेको देश यति बेला चुनावमै भएको छ। आगामी मङ्सिर 21 गतेका लागि निर्धारण गरिएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई कसरी लक्षित र कसरी सुरक्षित र मर्यादित बनाउने भन्ने प्रमुख सवाल बनेको छ। दाङमा हुने निर्वाचनलाई सौहार्दतायुक्त बनाउन सरकारवालाले प्रतिबद्धता समेत जनाएका छन्। सहकर्मी निमु सङ्गम घर्तीको रिपोर्ट।
आगामी मङ्सिर 21 गतेको लागि निर्धारण भएको चुनावलाई कसरी शान्तिपूर्ण बनाउने भन्नेमा यहाँका सरकारवालाहरूले ध्यान दिएका छन्। मताधिकारको सही उपभोग र जिम्मेवारी बोध नै निष्पक्ष चुनाव हो। भएका नीति नियमहरूलाई पालना गरी एक हदसम्म चुनावलाई शान्तिपूर्ण बनाउन सकिन्छ। यसमा मुख्य भूमिका दलहरूकै हो। यस विषयमा के भन्छन् त दलहरू? नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का:
नागरिक समाजले, जनताले, राजनीतिक पार्टीहरूले सबैले अपनत्व फिल गरौँ, यो हाम्रो दायित्व। निर्वाचन सम्पन्न बनाउने काम हाम्रो दायित्व। हामीले ऐन कानुन विधि विधानलाई कार्यान्वयन गर्नका निम्ति हामी जिम्मेवार बन्नुपर्छ भनेर राजनीतिक पार्टीले कमिटमेन्ट गर्ने हो भने, कसैको दबावमा निर्णय गर्नु पर्नु भयो भने त्यसको परिणति सभापतिले नमिठो भइदिन्छ। नेकपा एमाले अत्यन्त गम्भीरताका साथ तपाईँलाई साथ दिने, पूर्ण रूपमा चाहिँ निर्वाचन सम्पन्न गर्नका निम्ति हाम्रो तर्फबाट गर्ने सम्पूर्ण कुराहरू कुनै कसर नराखिकनै सहयोग गर्नेछौँ।
दलहरूले नै बनाएको विधि विधानलाई उनीहरूबाटै कार्यान्वयन भए समस्या नआउने धेरैको बुझाइ छ। निर्वाचन आयोगले दलहरूकै छलफलबाट निर्वाचन आचार संहिता बनाएको छ, तर यस अघिका चुनावहरूमा खासै कार्यान्वयन भएको भने देखिएन। तर पनि दलहरू भन्छन् सबैको समन्वयले मताधिकारको सम्मान गर्न सक्नुपर्छ। चुनाव शान्तिपूर्ण हुनेमा ढुक्क रहन माओवादी केन्द्र दाङका सह इन्चार्ज निर्मल आचार्यको आग्रह छ।
सम्पूर्ण राजनीतिक दलका साथीहरू, प्रशासन प्रहरी, सम्पूर्ण सुरक्षा निकाय, पत्रकार सबै साथीहरूले सम्मिलित ढङ्गले भएका सानातिना नराम्रो घटनाक्रमहरूलाई पनि राम्रो ढङ्गले चाहिँ हल गर्ने गरी मिहिनेत गर्ने र सम्पूर्ण शक्तिले चाहिँ जनताको अभिमतको कदर गर्ने गरी उच्च मनोबलका साथ अगाडि बढ्न सक्यो भने दाङ जिल्लामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुन सक्छ भन्ने अपेक्षा व्यक्त गर्दै म मेरो पार्टीको तर्फबाट हामीले मतदाता शिक्षादेखि लिएर चुनावलाई धाँधलरहित बनाउने र चुनावलाई शान्तिपूर्ण बनाउने अनुशासित ढङ्गले खट्नेछौँ, लाग्नेछौँ।
निर्वाचन सुरक्षित र नमुना हुनेमा चुनाव गराउनेहरूको पनि ठूलो भूमिका हुन्छ। राज्यका निकायबाट खटिएका ती समन्वयकर्ताहरूले निष्पक्ष भूमिका खेलेपछि पनि सम्भावित असुरक्षाहरू आउन सक्दैनन्। आम सरकारवालाहरूले पनि चुनाव गराउने निर्वाचन अधिकृत सहित प्रशासनिक र सुरक्षा निकायको भूमिका निष्पक्ष हुनुपर्ने बताउँछन्। यस विषयमा के भन्नुहुन्छ त दाङका मुख्य निर्वाचन अधिकृत न्यायाधीश हेमन्त रावल?
निर्वाचन भनेको परिणाम मात्रै होइन, त्यसको प्रक्रिया पनि निष्पक्ष हुनुपर्छ। निर्वाचनका प्रत्येक चरणका कार्यहरूमा हामी निष्पक्षताको प्रतिबद्धता दिलाउन चाहन्छौँ, विश्वसनीयता बढाउन चाहन्छौँ र स्वीकार्यता दिलाउन चाहन्छौँ।
राज्यका निकायले पाएका जिम्मेवारीमा निष्पक्षता र दलहरूमा इमान्दारिता भए देश र जनताले गरेको अपेक्षा पूरा हुने बताउनुहुन्छ नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी।
हामीसँग पनि आचार संहिताहरू छ, निर्वाचन आयोगले इमानदारी पूर्वक सम्पन्न गर्नेछ, संयमित तरिकाले आफ्ना कार्यक्रमहरू आचार संहिता भित्र रहेर यहाँहरूले सम्पन्न गर्नुहुनेछ भन्ने नागरिक समाजको अपेक्षा छ।
हो, सबैको सहकार्य र समन्वयबाट मात्रै हरेक सफलता प्राप्त गर्न सकिन्छ। संविधान कार्यान्वयन र लोकतन्त्रलाई बलियो बनाउने संघारमा यति बेला आम नेपालीहरू रहेका छन्। शान्ति, विकास र समृद्धिका लागि यो निर्वाचनलाई सफल बनाउन आवश्यक छ।
राप्ती सुनारी सातका 70 वर्षीय बराथी लोनिया राप्ती नदीको बाढीबाट वर्षेनी विस्थापित हुनुहुन्छ। 6 महिना घरमा र 6 महिना उहाँको सामुदायिक वन र पालमु निवास हुन्छ। डुबान, कटान र पटानबाट उहाँको परिवार खेतीयोग्य जमिन प्रभावित र क्षति पुग्दै आएको छ। खेतीयोग्य जमिन नै बाढीबाट बगर हुँदा उहाँको परिवारलाई वर्षेनी गाँसको जोहो पुर्याउन हम्मे पर्छ। उहाँ अहिले छाती, पेट, ढाड र नसा रोगबाट ग्रसित हुनुहुन्छ। आजको नागरिक दैनिकमा टेकेन्द्र बस्यालले खबर लेख्नु भएको छ।
2069 पुस 1 गतेदेखि नागमा गमगढी सडक यातायात सञ्चालन भएपछि रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन्। घुम्न आएका आन्तरिक पर्यटकले साथमा ल्याएका खानेकुरा र प्लास्टिकजन्य सामग्री यत्रतत्र फाल्नाले रारा क्षेत्र मा फोहोरले भरिएको छ। यत्रतत्र छरिएको फोहोर देखेपछि विदेशी पर्यटक आफै अग्रसर भएर फोहोर विसर्जनतिर लाग्ने गरेका छन्। रारा राष्ट्रिय निकुञ्जले केही वर्ष अघि तालको छेउछाउ फोहोर फाल्ने खाडल बनाएको भए पनि रारा घुम्न आउने पर्यटकहरूले आफूले प्रयोग गरेका खानेकुरा र फोहोर खाडलमा नफाली जताततै फाल्ने गरेको देखेपछि रारा घुम्न आउने विदेशी पर्यटकले आफै फोहोर सङ्कलन गरी विसर्जन गर्ने गरेका छन्। त्यहाँ आउने विदेशी पर्यटकले बसुन्जेलका लागि खाना र बन्दोबस्तीका सामान लिएर आएका हुन्छन्। रारा क्षेत्रमा फोहोर सङ्कलन गर्दै विदेशी पर्यटक जीवन सेजवालले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
व्यवसायिक काम नथाल्दासम्म श्रीमान र घरमुलीप्रति आश्रित थारू समुदायका महिला तरकारी खेती गरेर आर्थिक रूपमा अब्बल हुन थालेका छन्। धनगढी उपमहानगरपालिकामा बसोबास गर्ने विपन्न परिवारका महिलाहरू व्यावसायिक तरकारी खेती गरेर आत्मनिर्भर हुन थालेका हुन्। उनीहरूले धेरै थोरै आफ्नै जग्गा वा जमिन भाडामा लिएर तरकारी खेती गरिरहेका छन्। तरकारी खेतीमा अग्रसर भएपछि आमदानी बढ्नुका साथै पारिवारिक जीवनमा खुसियाली बढेको यो कार्यमा संलग्न महिलाहरूको भनाइ छ। पहिले श्रीमानमाथि आश्रित आफूहरू तरकारी खेती गरेर कमाउने व्यक्ति बनिसकेको धनगढी उपमहानगरपालिका 9 बङ्गारामा रहेको नमुना कृषक समूह आबद्ध रेणु चौधरीले बताउनुभयो। आजको पश्चिम टुडेमा खबर प्रकाशित छ।
यता सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको बनगाड खोलामा रहेको खेतमा निर्मल बुढा धान काट्न व्यस्त हुनुहुन्थ्यो। उहाँकै छिमेकी मेनका बस्नेतलाई पनि धान थन्काउने व्यस्तता छ। उनीहरू मात्र होइन, अधिकांश किसान धान भित्राउने र खेतीको काममा व्यस्त भएपछि चुनावी कार्यक्रम प्रभावित भएको छ। जिल्लाका अधिकांश स्थानमा किसान भने खेतीपातीमै व्यस्त छन्। स्थानीय चुनावमा कामका छाडी सहभागी भएका किसानले यसपल्ट भने खासै चासो नभएको बताएका छन्। कान्तिपुरमा खबर छ।
यता किसानले उत्पादन गरेको दुधको बजार ग्यारेन्टी गर्न बाँके र बर्दियाका किसानले माग गरेका छन्। राष्ट्रिय डेयरी अभियान कार्यक्रम अन्तर्गत सार्वजनिक निजी साझेदारीमा हिजो डेयरी उद्योग दुग्ध उत्पादन सहकारी समूह र किसानसँग नेपालगञ्जमा गरिएको अन्तर्क्रियामा यस्तो माग गरिएको हो। सिर्जना दुग्ध डेयरी कोहलपुरका पूर्णप्रसाद अधिकारीको सुक्खा मौसममा दुध बिक्री हुने समस्या नभए पनि चिसो मौसममा बढी उत्पादन हुने तर कम बिक्री हुने बताउनुभयो। अधिकारीले सुक्खा मौसमका बेला दुध नदिने सहकारीको दुध चिसो मौसममा नलिने भनेपछि दुध बिक्रीको समस्या बढेको बताउनुभयो। बाँकेमा मात्रै दैनिक 10,000 लिटर बढी दुध उत्पादन हुँदै आएको छ। आजको सद्भावमा खबर प्रकाशित छ।
जिल्ला प्रहरी कार्यालय उद्घाटन भएको 2 महिना पुग्नै लाग्दा पनि पूर्वी रुकुममा अहिलेसम्म आवश्यक दरबन्दी आउन सकेको छैन, जसले गर्दा त्यहाँको सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई समस्या भएको छ। जिल्ला विभाजनपछि त्यहाँ रहेको इलाका प्रहरी कार्यालयलाई जिल्ला प्रहरी कार्यालयमा पदोन्नति गरिएको थियो, तर दरबन्दी नआउँदा त्यहाँ इलाका प्रहरीकै जनशक्तिले सुरक्षा व्यवस्था मिलाइरहेको छ। आजको नागरिकमा खबर छापिएको छ। पश्चिम डायरीमा स्थानीय तहबाट प्रदान हुने सेवाबारे बाँके बैजनाथ गाउँवासीको प्रतिक्रिया।
वार्ड वार्डमै पुगेर पनि उहाँहरूले सेवा दिइरहनु भएको छ, जनताहरूले सुविधा पाएको म महसुस गर्छु।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। स्थानीय तह अन्तर्गत अहिले विभिन्न विषयगत कार्यालयहरू समेत रहेका छन्। अहिले स्थानीय तहले गाउँपालिका तथा वडा कार्यालय मार्फत सेवाहरू प्रवाह गरिरहेको छ भने अन्य विषयगत कार्यालयहरू पनि बिस्तारै सेवा आफ्नो फराकिलो बनाउँदैछन्। स्थानीय तहमा उपलब्ध हुने सेवाबारे सुनौ बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर 4 का नागरिकहरूको भनाइसहितको नागरिक आवाज।
मेरो नाम धनमाया विष्ट हो। अहिले जनप्रतिनिधि निर्वाचित भएपछि हामीलाई अब महिला सदस्यहरू हुनुहुन्छ, त्यस्तै गरेर दलित महिला सदस्य हुनुहुन्छ, वडा अध्यक्ष हुनुहुन्छ, उहाँहरूबाट हामीले वडाबाट सिफारिस लिएर गाउँपालिकामा गएर काम गर्न धेरै सहज।
मेरो नाम विष्णुकान्त आचार्य। एउटा सचिवहरूले र त्यहाँका कर्मचारीहरूले ढिलासुस्ती काम गर्थे, वार्ड वार्डमै पुगेर पनि उहाँहरूले सेवा दिइरहनु भएको छ, जनताहरूले सुविधा पाएको म महसुस गर्छु।
सर्जन थापा, अरू पछि भन्दा यताउता गर्नुभन्दा पहिला अब दुःख थिएन, मान्छे यताउता कोही खोजे कोही पाउँदैन्थ्यो, अहिले अब तुरुन्तै वडाकालय कर्मचारी अनि स्थानीय निकायका कर्मचारीहरू पालिकामा पनि तुरुन्तै हुन्छन्, यहाँ पनि तुरुन्तै हुन्छन्, अहिले राम्रो छ।
चाहिँ इन्द्रबहादुर शेरचन हो। अहिले हामीले पहिलाको गाविस भन्दा अहिले चाहिँ धेरै चाहिँ फरक पाएका छौँ। जनताको काम गर्दाखेरि पनि सजिलो भइरहेको चाहिँ हामीले चाहिँ महसुस गरेका छौँ र हाम्रो कामहरू पनि सुचारू रूपमा भइरहेछ।
मोहन कुमार छन्। सङ्घीय ढाँचामा चाहिँ गइरहेको छ, त्यसैले गर्दा जनप्रतिनिधि हामी चाहिँ गाउँ गाउँ भेट्न पाउँछौँ, आफ्ना कुराहरू पनि सहज तरिकाले उहाँसँग राख्न पाउँछौँ।
हरिवार थापा, यहाँ सर्यो भने जनतालाई केही सहज वातावरण हुन्छ, जनताले छिटो र छरितोको लागि पनि यो काम हुन सक्छ भन्ने मलाई विश्वास पनि
लाग्छ। अनि बालबालिका बच्चाहरू सबैले दुःख पाएको छैन, सुख शान्ति छ। वडा वडामा अहिले कार्यालय बन्न लागे, हाम्रो गाउँपालिका बन्न लागे, धेरै खुसीको कुराहरू छ यो।
म बलुहार खत्री। अब आउँदा दिनहरू, आगामी दिनहरू अवश्य पनि पक्कै पनि सेवाग्राहीको लागि हामी जस्ता सर्वसाधारणको लागि अत्यन्तै उपयोगी हुनेछन्, राम्रा दिनहरू आउनेछन् भन्ने हामीले आशा लिएका छौँ।
मेरो नाम राम खेलावन थारू। सेवा सुविधा वडा अध्यक्षबाट सिफारिस हुने र काममा छिटो छरिटो हुने र हाम्रा जनताका जुन समस्या छन् त्यो चाँडै समाधान भएको हामी पाएका छौँ।
मेरो नाम दिलीप ओली। अहिले सेवा प्रवाह गुणस्तरीय भएको छ, किनभने निर्वाचित प्रतिनिधिहरूलाई हामीले भेट्न पाउँछौँ, हामीले हाम्रा कामहरू सहज ढङ्गले गराउन पाएका छौँ।
नेपालगञ्ज म्याराथन तेस्रो संस्करण 2017 को तयारी अन्तिम चरणमा पुगेको छ। म्याराथनमा प्रतिस्पर्धात्मक सहभागिताका लागि शुक्रबार नाम दर्ता गर्ने काम सकिएको छ। प्रतिस्पर्धामा भाग नलिने तर म्याराथनमा सहभागी हुन चाहनेहरूले भने आजसम्म नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ। हरेक वर्ष मङ्सिर 5 गते नेपालगञ्जमा थालिएको म्याराथनको यो तेस्रो संस्करण हो। प्रतियोगितामा 42.115 किलोमिटर पुरुष खुल्ला नेपालगञ्ज म्याराथन हुनेछ। महिलाका लागि नेपालगञ्ज हाफ म्याराथन 21 किलोमिटरको हुनेछ भने विद्यालय स्तरीय छात्र र छात्र दौड 5 किलोमिटरको हुनेछ। यस अन्तर्गत ह्विल चेयर दौड, विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत हुनेछन्। त्यस्तै कोहलपुर चोकमा शान्ति दीप प्रज्वलन समेत हुनेछ। म्याराथन प्रतियोगितामा पहिलो हुनेलाई 55,000 रुपियाँ पुरस्कार राखिएको छ, द्वितीयलाई 25,000 र तृतीयलाई 15,000 हुँदै आठौँ स्थान आउनेलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका टिएस ठकुरीले जानकारी दिनुभयो। आजको नागरिक पश्चिमेलीमा खबर प्रकाशित छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र जोगाउन काङ्ग्रेसको जित आवश्यक रहेको बताउनु भएको छ। काङ्ग्रेसमा सभापति समेत रहनुभएका देउवाले हिजो बाजुरा सदरमुकाम मार्तणीमा आयोजित चुनावी सभामा वाम गठबन्धनतर्फ इङ्गित गर्दै लोकतन्त्र विरोधी शक्ति भएकाले लोकतन्त्र रक्षाका लागि काङ्ग्रेसको जित आवश्यक रहेको बताउनुभयो। एमाले माओवादीको गठबन्धनले देशमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाउँदै उहाँले भइरहेको शासन व्यवस्थाका लागि पनि काङ्ग्रेसले जित्नै पर्ने चुनौती आइलागेको बताउनुभयो। उहाँले जिल्लामा विकास योजना सुरु गर्ने आश्वासन समेत दिनुभयो। उता प्रधानमन्त्री देउवाले नै शनिबारै गृह जिल्ला डडेलधुराको गन्यापुधारामा रहेको पिपलकोटमा पनि चुनावी सभालाई सम्बोधन गर्नुभयो। कान्तिपुरमा खबर छ, यता कञ्चनपुरकै खबरमा मतदाताको मिति नजिकिँदै गर्दा दलहरूले प्रचार प्रसारलाई तीव्र पारेका छन्। दुवै गठबन्धनले हरेक वडाका टोल टोलमा पुगेर चुनावी सभा र भेटघाटका कार्यक्रमहरू गरिरहेका छन्। कान्तिपुरमा खबर छापिएको छ।
लायन्स क्लब अफ नेपालगञ्ज मिड टाउनले सवारी चालकलाई लक्षित गरी नेपालगञ्जमा एक दिने निशुल्क आँखा परीक्षण गरेको छ। मारान्धर, चस्माघर, काठमाडौँ चस्माघर, फुलटेकेरा कलेज अफ अप्थालिमक हेल्थ साइन्स नेपालगञ्जको सह आयोजना तथा फतेवाला आँखा अस्पताल नेपालगञ्जको प्राविधिक सहयोगमा निशुल्क आँखा परीक्षण गर्नुका साथै निशुल्क चस्मा तथा औषधि वितरण गरिएको हो। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
घरेलु मदिरा बनाउन तयारी गरिएको भाँडामा कुहिएका मासु र मोजा भेटिएका छन्। रारा लिही प्रहरी चौकीले तिला गाउँपालिकामा अवैध मदिरा बनाउनेहरूको घरमा छापा मार्दा मदिरामा यस्ता वस्तु फेला परेका हुन्। यो जुम्लाको खबर हो। प्रहरी चौकी इन्चार्ज ईश्वरबहादुर साईका अनुसार घरेलु मदिरामा बरामद गर्दा केही मरेको मुसा र मोजा मदिराका कारण मदिराका कच्चा पदार्थका रूपमा मिसाइएको पाइएको खबर नागरिकमा छ। यता पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटमै चटपटे पसलमै औषधि बेच्न राखिएको छ। नाम नै नलेखिएको पसलमा एउटा ऱ्याकमा औषधि र अर्को ऱ्याकमा किराना सामग्री राखिएको छ। पसलमा किरानासँगै चटपटे पनि बेच्ने गरिन्छ। आजको नागरिकमा दिनेश सुवेदीले रोल्पाबाट खबर लेख्नु भएको छ। पश्चिम डायरीमा अब नागरिक मत, घर घरमा मत माग्न पुगेका उम्मेद्वारलाई मतदाताको प्रश्न के छ भन्ने विषयमा यो साताको नागरिक मत केन्द्रित छ। सुनौ बाँकीको बैजनाथ गाउँपालिका वडा नम्बर 4 बनियाभारका अरुण केसीको विचार।
प्रदेश चुनावमा आउने उहाँहरूलाई उम्मेदवारलाई के भन्न चाहन्छु भने जति पनि चाहिँ विकास निर्माणका कुराहरू छन्, जति पनि सबै पार्टीका राम्रै चाहिँ सिद्धान्तहरू चाहिँ छन्। मेरो विचारमा के गर्नु पर्यो भन्दाखेरि तपाईँको अबको प्रदेशमा चाहिँ जति पनि चाहिँ जलस्रोतहरू हरेक स्रोतहरू साधारण छ, युवा वर्गहरूलाई लक्षित गरेर र बेरोजगार युवाहरूको लागि चाहिँ नयाँ नयाँ किसिमका कार्यक्रमहरू ल्याउनु पर्यो। जो चाहिँ पढे लेखेका मान्छेहरू छन् उनीहरूलाई पनि तपाईँको प्रदेशमा चाहिँ केही हदसम्म राम्रो किसिमको चाहिँ बजेट र चाहिँ तपाईँको प्रत्येक वडामा जुन ठाउँमा चाहिँ पछाडि पढेका दलित जनजाति मुस्लिमहरू छन् उहाँहरूका बच्चा बच्चीहरूलाई चाहिँ सरकारको तर्फबाट उहाँलाई चाहिँ पाउने सेवा सुविधाहरू पनि सबैलाई पहुँच हुनु पर्यो। यति नै भन्न चाहन्छु।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
गृह मन्त्रालयद्वारा सुरक्षा नीति, उम्मेद्वारलाई प्राथमिकता, रोल्पामा उच्च सुरक्षा सतर्कता सुरक्षा कर्मी थपिँदै।
बाँकी क्षेत्र नम्बर 2 उम्मेद्वारका अन्तर्राष्ट्रिय विमानस्थल र प्रदेश राजधानी एजेन्डा, कलकलवा तटबन्धको सवाल परेन, राष्ट्रियताको मुद्दा नाम मात्रैको।
नेपालगञ्ज ल्यान्डफिल्ड साइट जग्गा खरिदमा अनियमितता, अख्तियारद्वारा अनुसन्धान सुरु, बाँकेका बाढी प्रभावित बिरामीमा पोषणको कमी।
र मुगुको रारा क्षेत्रमा फुहार संकलन गर्दै विदेशी पर्यटक, नेपालगञ्ज म्याराथनको तयारी पूरा।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म राकेश बिदा हुन्छौँ। आज मङ्सिर 3 आइतबार नोभेम्बर 19 एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।